جناب نیلوفر اقبال صاحب کے کچھ میں جناب نیلوفر اقبال صاحبہ کا ایک خوبصورت افسانہ کرسٹل ہاؤس آپ کی پیش خدمت ہے. اس جوڑے میں کوئی خاص بات تھی جو انہیں پہلی نظر دیکھے نا دوسروں سے کچھ ہٹ کر اور منفرد بناتی تھی. وہ انسانوں سے زیادہ پرندوں کا جوڑا نظر آتے تھے. دونوں کی جسامت ایک جیسی تھی, گورے رنگ پکھیرے بدن, کچھ کچھ آگے کو جھکے ہوئے چہرے موتیلے اور ناکے پرندوں کی چوچوں کی طرح سامنے سے جھکی ہوئی, جیسے وہ فرسٹ کزن ہو بھی سکتے تھے اور نہیں بھی. ممکن ہے کہ ہمارا وقت ساتھ رہے ہیں اور وقت کے ساتھ ساتھ وہ ایک دوسرے سے مشابہت اختیار کر گئے ہیں. یہ جوڑا اس لیے بھی سب کی نظروں میں آتا تھا کہ روزانہ ٹھیک شام کے 5 بجے وہ اکٹھا بلا ناکہ واک پر نکلتے تھے. عورت عموماً سفید ٹراؤزرز اور پردار شرٹ میں ہوتی, مرد بلیک ٹریک سوٹ اور سفید جاگرز میں ہوتا. دونوں کے ہاتھ میں چھڑی ہوتی. وہ چھڑی کو ٹیکتے نہیں تھے, بس چلتے وقت آگے پیچھے ہلاتے. یہ بات سمجھ میں نہیں آتی تھی کہ وہ دونوں اپنے ساتھ چھڑی کیوں رکھتے ہیں. ان کے ماضی میں کبھی ان پر کسی کتے نے حملہ کر دیا ہو یا جنگلی سوروں کا جتھا کبھی ان کا راستہ کاٹ گیا ہو اور وہ جب تقدم کے طور پر چھڑی ساتھ رکھتے ہو. بارہ بھی ان کا اسٹائل تھا. سلور گرے بال اور چھڑی ان کا خوب جستے تھے. اس پورے علاقے میں ان کا گھر بھی دوسرے تمام گھروں کی نسبت بہت جاذب نظر اور باقی گھروں کی نسبت ممتاز نظر آتا تھا. یہ گھر اٹالین طرز تعمیر پر بنایا گیا تھا. باہر سے سینڈ اسٹون سے مزی تھا اور کھڑکیاں کچھ ایسے بنی تھی کہ اندر سے پہ رکھی خوبصورت سجاوٹی اشیاء باہر دکھائی دیتی تھی. اس گھر کی چھت پر سبز کھپریل تھی. ایک جانب گھر کی پوری سائٹ ہائی وے سے ڈھکی تھی, جسے نفاس سے کھڑکیوں کے چاروں اطراف سے تراش دیا گیا. لان کے گرد دیوار بھی آئی وے سے ڈھکی ہوئی تھی اور اتنی نیچی تھی کہ لان باہر سے پوری طرح دکھائی دیتا تھا اور وہ اس علاقے کا دلکش ترین لان تھا اور مکینوں کے اعلیٰ ذوق کی غمازی کرتا تھا. اسلام آباد کا پرانا سیکٹر ہونے کی وجہ سے یہ گھر پرانے گھنے پھولدار درختوں سے گھرا ہوا تھا. سبز مخمل کی نفیس گھاس کارپٹ کی صورت لان میں بچھی تھی. موسمی پھولوں کے علاوہ یہ لان نادر قسم کے پودوں اور پیڑوں سے مزید تھا. پھر خاص سی جو چھوٹی سی ندی تھی جو لان کے ایک طرف بنی ہوئی واکی تک جاتی تھی. اس اسٹریم کے اوپر پانی لکڑی سے بنا خم کھائے ہوا چھوٹا سا پل تھا. اس پل کے پہلو میں سرخ اور سفید دھاریوں والی خوبصورت چتری کے نیچے 4 کرسیوں کا سفید گارڈن سیٹ رکھا تھا. اس پر عام طور پر تو کوئی چائے پیتا نظر نہ آتا, لیکن کبھی کبھار جب ان کے بچوں میں سے کوئی آیا ہوتا تو لان میں خوب چہل پہل ہو جاتی اور اکثر شام کو یہ لوگ اسی میز پر چائے پیتے نظر آتے. اکثر جب ان کی دبئی والی بیٹیاں ہوتی لان میں رنگوں کے چھماکے سے ہوتے رہتے. اس کی سہیلیاں من میں آتی اور لان میں ٹہلتی رہتی ہے چائے پیتی. وہ دور سے بالکل انگریز نظر آنے والے خوبصورت لڑکی تھی جو زیادہ تر جینس اور ٹاپ میں نظر آتی. اس کے سنہرے رنگ بال لہراتے رہتے. فلپینو میڈ اس کے دو گورے گورے گول بٹول بچوں کے ساتھ لان میں بال کھیلتی یا انہیں ایک طرف مست جھولے اور سی شو پر لے جاتی. اکثر وہ بچے لکڑی کے پیپر چلتے اترتے رہتے یا چھوٹے سے کتے سے کھیلتے رہتے. کبھی کبھی اسلام میں بہت بڑی گاڑی پارٹی ہوتی. پیڑوں کے اندر سے ننگی ندی بتیوں کی روشنی جل جاتی. واک مس آبشار چالو کر دی جاتی جس کے نیچے سنگ مرمر کا کائی زدہ نور مجسمہ خوب مزے لینے کے نہ آتا. کیٹل باہر سے کروائی جاتی. اکثر باربیکیو ہوتا. پاس پڑوس کے گھروں سے کسی کو مدینہ کیا جاتا. البتہ باربیکیو سے اٹھنے والے خوشبودار دھواں ان گھروں میں گھر آتا اور کاکری اور کانچ کی کھنک اور مہمانوں کے مہذب کہے کھڑکیوں کے راستے ان گھروں کے مکینوں تک پہنچ جاتے. وہ اپنی کھڑکیوں سے جدید ترین تراش خراش کے ملبوسات اور خوبصورت رنگوں کے جھماکے دیکھ پاتے. वो नहीं जानते थे कि पार्टियों में भी होने वाले लोग कौन होते हैं और कहां से आते हैं। सड़क भाग कर गाड़ियों से भर जाती, मेहमान आधी रात के सत होते थे। वो इस घर में इन हमसायों में से कोई कभी भी जरूर ना हो हुआ था, लेकिन उनके बारे में एक बात मैं जरूरी हुआ को मालूम थी, और इस जानकारी का जरिया डोमेस्टिक स्टाफ था। मासिया थी जो पूलन जरा मक्खियों की तरह घर घर बीच फेंकती थी, और फिर ड्राइवर सिक्योरिटी गार्ड थे जो रात गए नहीं बैठते और हर काबिल जिक्र या ना काबिल जिक्र खैर का तबादला खबर का तबादला कर लेते। फिर इन कोठियों की लाइन में एक चौक को बंद बॉय कट हेयर स्टाइल वाली मिसेस शम्सी थी जो किसी एनजीओ से मुंसलिक थी। सिर्फ वही की इस कोठी की मालकन खातून से तारुफ शक्ति थी, क्योंकि वो खातून खुद भी अपने वक्त में बावजूद ज्यादा वक्त दूसरे वाले को रहने के खातून की तंजीमों में फाल खुली रह चुकी थी। लिहाजा मिसेस शम्सी किसी न किसी तरह उनसे मुंसलिक हो चुकी थी, और उनकी दोनों पार्टियों के मदरूम पुलिस में उनका नाम भी था। उन्हें मिसेस शम्सी ने इसी लेन के रहने वाले दूसरे घरों से भी अच्छे सोशल मरासिम रखे हुए थे, इसलिए उनका आना जाना बाकी कोचियों के फंक्शनल था। जैसे कि वन डिश पार्टी, मिलाद या खत्म कुरान, जब मिलाद या खत्म कुरान का इख्तिताम हो जाता और औरतों के खाने पीने का दौर शुरू हो जाता तो अक्सर औरतें आहिस्ता आहिस्ता खिसकती मिसेस शम्सी के पास पहुंच जाती, जो कि अच्छी कन्वर्सेशनिस्ट थी। बात कई मुतफिक मजुआ से होती, लामुहाला उस कोठी के मकीनों तक जा पहुंचती, और ये पास पड़ोस वाले कुछ न कुछ उन्हें लेने में कामयाब हो गए। मिसेस शम्सी से जो मालूमा हासिल हुई वो कुछ यू थी। साहिब खाना फॉरन सर्विस के से रिटायर थे, सर्विस के दौरान दुनिया के बेशतर ममालिक में पोस्टिंग के सिलसिले में रह चुके थे, लेकिन रिटायरमेंट से कब मुस्तकिल रिहाइश के लिए उन्होंने इस्लामाबाद में घर तामीर करवाया था। दो बेटे और एक बेटी थे, इस सबको अमरीका और इंग्लैंड की स्कूल में तालीम दिलवाई थी। अब दो बेटे अमरीका में सेटल थे, बेटी शादी करके दुबई जा चुकी थी। बेटे साल में एक बार क्रिसमस की छुट्टियों में आते थे, बेटी अलबत्ता अक्सर आती जाती रहती। गर्मी में ये लोग अपने बच्चों के पास अमरीका चले जाते, लिहाजा तन्हाई उनके लिए कोई खास बड़ा मसला ना थी। अपनी दुनिया और जिंदगी में मगन थे। जब ये लोग अपने बच्चों के पास आने जाते थे, आस पास वालों को खबर हो जाती थी। पोर्च में खड़ी गाड़ी पर तरपाल डाल दी जाती, लॉन में खिजा जिंदा पत्ते ढीलियों की सूरत जमा होने लगती और लंबी ड्राइव पर जर जर पत्ते आपस में रेस लगाते, दबीज पर्दों से ढकी खिड़कियों के पीछे अंधेरा होता। सिर्फ सिक्योरिटी गार्ड के गेट के साथ कोने में बने छोटे से कमरे बत्ती रोशन रहती। मौसम सरमा से पहले चहल पहल फिर वापिस आ जाती, और उसमें चम चम करती धुली ड्राई गाड़ियां लगाने लगती, खाक रोज चाबुक दस्ती से ड्राइवे साफ करती। लंबे सफेद पाइप की मदद से घर के चारों अतराफ को धोया जाता, माली हुमा तन लॉन की आराइश में मसूद दिखाई देने लगता। इस तरह सबको पता चल जाता है कि साहिब खाना आने वाली है। फिर दो चार दिन के बाद फिर उनके पंडों के पीछे से छलक दी रोशनी बता दीजिए वो वापस आ चुकी है। जिस चीज ने इस लैंड के दीगर मकीनों का तजस्सुस इस कोठी के बारे में बढ़ा रखा था, वो इस कोठी की अंदरूनी आरइश के बारे में दास्तानी थी। इन दास्तानों की रावी मिसेस शम्सी के सिवा कौन हो सकती थी? उनके कहने के मुताबिक ये घर क्या था? अजायब खाना था। दुनिया भर के नवाजात खासकर क्रिस्टल इस घर में जमा था। क्रिस्टल की ऐसी ऐसी खूबसूरत मसनूआत इस घर में जमा थी जो बस देखने से ताल्लुक रखती थी। फॉरेन सर्विस में होने की वजह से इन लोगों को दुनिया के मुख्तलिफ ममालिक में रहने और घूमने फिरने का मौका मिला था। दोनों ब्याह बीवी में खूबसूरत अशिया खासकर क्रिस्टल जमा करने का जौक खत की हद तक मौजूद था। फ्रांस, इटली, बेल्जियम, जापान, वर्जे की जहां जहां पोस्टिंग हुई या यही शहर के लिए गए, वहां से खूबसूरत तरीन और देश कीमत सजावटी अशिया लाए अपने घर में सजाए। कई शो केस, मेजे, पेडिस्टल, घर के कोने, हत्या की सीढ़ियां भी चीजों से मजीद थी। دن یا برف جمع کی یہ پینٹنگز اس کے علاوہ تھی۔ شوق تو صرف چیزیں جمع کرنا سجا دینے کی حد تک نہ تھا، بلکہ ان کی صفائی اور حفاظت میں بہت لگن اور توجہ سے کی جاتی تھی۔ ایک موقع دن بھر صرف اسی کام کے لیے معمول تھا، وہ ہما وقت ڈسٹر اور اسپرے وغیرہ سے لیس صفائی ستھرائی یا پالش میں لگا رہتا، جس کا نتیجہ یہ تھا کہ تمام اشیاء اور وقت جگمگ جگمگ کرتی رہتی۔ مسز شمسی نے یہ بھی بتایا کہ جس دن ہماری ڈنر پارٹی ہوتی ہے اکثر مہمان گھر کا ایک طرح سے گائیڈ ٹور بھی لے لیتے ہیں، بلکہ جو پہلے بھی دیکھ چکے ہوتے ہیں وہ بھی شوقیہ ساتھ کو رہتے ہیں۔ ان اشیاء میں ہما وقت اضافہ ہوتا رہتا تھا، کچھ چیزیں ایسی تھیں کہ دیکھنے والے کا سانس اوپر نیچے رہ جاتا تھا، خاص کر کونے میں کھڑے قد آدم جاپانی گلدان جن میں بنے خوش رنگ نقش نگار چرن پرن اور مناظر کی دلکش تصاویر انسان کو حیرت پر مبتلا کر دیتی تھی۔ پھر لکڑی کے مصنوعات، آبنوسی مجسمے، بیمبو کی بنی ہوئی اشیاء، ہر سائز کی جاپانی گڑیاں، مختلف رس کے فاؤنٹینز، رس کے گھر کیا تھا، حیرت کدا تھا۔ ملنے جلنے والے اسے کرسٹل ہاؤس کے نام سے پکار۔ مسز شمسی کی باتیں سن کر اکثر سننے والے کو دل چاہتا کہ وہ اس حیرت کدا کو اندر سے دیکھ پاتے، لیکن چونکہ ان لوگوں کو تیز گھر میں ہونے والی پارٹیوں میں کبھی ایک بار بھی مبنی نہیں کیا گیا تھا، لہذا ان کی عزت نفس اجازت نہ دیتی کہ بن بنائے اور بلا تعارف محض گھر دیکھنے پہنچ جاتے۔ اس لیے مسز شمسی سنی باتوں سے ہی تجسس کی تشفیق کر لیتے، لیکن ایک دن ایسا ہوتا ہے جب بلا مدعو کیے کسی کو بھی جایا جا سکتا ہے، اور کرسٹل ہاؤس میں بھی وہ دن آ گیا۔ موسم بہار کا آغاز تھا، کچھ دن سے اس کوٹھی کا مالی بڑی مستعدی سے اندر باہر موسم بہار کے پھولوں کی نمی نمی پنیریاں تازہ تازہ کی ہوئی کیاریوں میں ہوتا نظر آ رہا تھا۔ اچانک صبح صبح اس لین کی تمام کوچیوں میں خبر پھیل گئی کہ کرسٹل ہاؤس کے صاحب خانہ کا اچانک رات کو دل کا دورہ پڑنے سے انتقال ہو گیا ہے، ان کے بیٹوں کی امریکہ سے آمدن ضائع کیا جائے گا، تدفین دو روز بعد ہوگی۔ اس دن کرسٹل ہاؤس کی بھال لین سے لے کے ڈبل روڈ تک انگنت گاڑیاں تھیں، جن رشتے داروں نے فوری طور پر انتظام سنبھال لیا تھا، اس لیے شامیانہ کرسیاں چادر دیگر انتظام کر لیا گیا۔ سپہر تک بیٹی بھی دبئی سے آ گئی تھی۔ آج اس گھر میں آگے پارٹی میں دور ہونے والے لوگوں کے علاوہ آس پاس کی کوٹھیوں میں رہنے والے ہمسائے بھی آنے والوں میں شامل تھے۔ گھر کی مالک سادہ سے سلیٹی لباس میں سیاہ چادر سر سے ایک کرسی پر سر لوڑے خاموش بیٹھی، کچھ ایسے جیسے بیمار پرندہ گردن گرا دیتا ہے۔ ملنے والی اور رشتے دار خواتین آتی اور قریب آ کر گلے لگتی، آہوزائی اور رونے کی کچھ آوازیں بلند ہوتی، پھر آنے والا کوئی نہ کوئی جگہ دیکھ کر بیٹھ گیا اور خاموشی چھا جاتی۔ یہ سوال ہر آنے والے کے ذہن میں تھا کہ یہ خاتون اتنے بڑے گھر میں اپنے شوہر کے ہمراہ رہتی تھی، کوئی تیسرا نہ تھا، ابھی کیا کرے گی؟ کچھ پہلی بار آنے والوں کی نظریں گھر میں ادھر ادھر گھوم رہی تھی، لیکن گھر اپنی آرائش کی پہلی والی صورت میں تھا ہی نہیں، مجھے سلور بڑی بڑی سجاوٹی اشیاء کو ایک جگہ اکٹھا کر کے ان پر سفید چادریں ڈال دی گئی تھی، فرنیچر سیٹ کر دیواروں کے ساتھ لگا دیا گیا تھا تاکہ آنے والوں کے لیے جگہ بنائی جا سکے۔ لانچ کے وسط ریلیز فاؤنٹین بھی بند تھا، اس میں کوئی کے بل نیم دراز نیم مرمیٹ پر کسی نے سفید چادر ڈال رکھی تھی، البتہ شو کیسوں میں سجی کرسٹل کی اشیاء بدستور جگمگا رہی تھی، لیکن یہ موقع نہ تھا کہ مجھے توجہ اور ستائش کا اظہار کیا جا سکتا، اس لیے جنہیں تجسس تھا وہ خاموشی سے اور چپکے چپکے چور نظروں سے جائزہ لے رہی تھی۔ اس پورے ماحول پر اس گردن گرائے پرندہ نما اور دل رفتگی کا سایہ پڑا ہوا تھا، جیسے ہر شے اس کے لیے معاملے کھو چکی ہو۔ کبھی کبھی وہ سر اٹھا کر اچانک سامنے خلانے دیکھتی، جیسے کسی نظر میں آنے والی شے سے معصوم حیرت کے ساتھ پوچھ رہی ہو، میرے ساتھ یہ کیسے ہو سکتا ہے؟ تقریباً ایک ہفتے کے بعد اس لین کے کوٹھیوں ये सबको मालूम हो चुका था कि क्रिस्टल हाउस बिकने वाला है। उनके बेटे पाकिस्तान में 2 हफ्ते से ज्यादा ना रह सकते थे। इन्हें फौरी तौर पर अपनी अपनी जॉब पर वापस पहुंचना था। लिहाजा तमाम फैसले बिजली किसी तेजी से करने पड़े थे। क्रिस्टल हाउस की मालकन को अपने बेटे के हमला किनिता जाना था, जहाँ इन्हें अपने बड़े बेटे के साथ रिहायश थी जो शादी शुदा था। छोटा बेटा यूनिवर्सिटी पढ़ रहा था और कैंपस में रिहायश पजीर था। हर सुनने वाले के जहन में एक ही सवाल उठ रहा था कि या खुदा इतने साधु सामान का क्या होगा। मिसेस शमसी रोजाना इस घर में आना जाना कर रही थी। उन्हें बताया कि खातून तो बहुत कुछ अपने साथ ले जाना चाहती थी, कार्टून बना के शिप करना चाहती थी, लेकिन बेटे ने सख्ती से मना कर दिया कि वहाँ एकोमोडेशन कम होती है, उसकी अमेरिकन बीवी इतना कलेक्टर पसंद नहीं करेगी। यही क्या कम था कि वो अच्छी फिक्र की मालिक थी और अपने शोहर की माँ को तना छोड़ने दिल नहीं माता था और वो साथ रखने पर खुशी तैयार हो गई थी। फिर भी कुछ यादगार छोटी छोटी चीजें उन्होंने बक्सों में घुसाई थी और एक आग छोटा सा कादमी बना लिया था और बस। और एक कुएत कुएत कर घर की बालकनी के बारे में उनका हाल पूछती और फिर कुएत कुएत कर घर की मालकिन के दिल के अंदर का हाल पूछती थी, या दूसरे अल्फाज में जानना चाहती थी कि आखिर इतने बेपनाह चाव और लगन से दुनिया भर से इकट्ठी की हुई अशिया से जुदाई को आखिर वो खातून किस तरह ले रही है। वो अपने तजस्सुस की तशफी चाहती थी, बेरहमाना तशफी जो कि मिसेस शमसी ने नहायत तसल्ली बख्श अंदाज में कर दी। हाँ, वो अपनी किसी चीज से जुदा न होना चाहती थी, हत्या कि उसका कोई एक्सट्रे भी ऐसा न था कि मिसेस से लगाव न था और जिसे वो बखुशी छोड़ दी। वो तो हर चीज साथ ले जाना चाहती थी। इस पर खासी बहस हुई थी, उसके बच्चों को उसे बहुत समझाना बुझाना पड़ा था। लोग तो एक मौत मरते हैं, लेकिन औरत तो कई कई मौतें मर रही थी। हर शय से तो उसे प्यार था। हाय हाय, क्रिस्टल हाउस की तमाम मादे और देश कीमत अशिया को नीचे लॉन्ग और ड्राइंग रख दिया गया था। उस पर प्राइस टैग लग गई। खुद मिसेस शमसी ने कुछ पेंटिंग्स, कैंडल स्टैंड और क्रिस्टी के गुलदान खरीदे जो तकरीबन 1/3 कीमत पर बिके थे। फिर उन्होंने फोन कर करके दूसरी कोचियों की खातिन को भी उकसाया कि वो अगर कुछ लेना चाहती है तो आज ही या 1/3 कीमत पर बहुत कुछ मिल रहा है। अगर चंद नादिर अकूल की अशिया उनकी बेटी ने छाप कर अपने साथ ड्रोन ले जाने के लिए अलग कर ली थी। इन्हें बड़े बड़े कार्टून में पैक किया जा रहा था। मिस शमसी के कहने पर दूसरी खवातीन ने भी हिम्मत की। कोठी के बाद में सोख चेहरे वाला सेहतमंद ठेकेदार नुमा शख्स इन अशिया को दिखाने बेचने का काम कर रहा था। चीजों में ज्यादा तीन जो गैर मामूली अशिया तो उनकी पार्टी में मदद होने वाले मुकम्मल दोस्तों ने ही खरीद ली थी। आस पास की खवातीन भी अब गुलदान, एस्प्रे और लैंप वगैरह जैसी चीजें उठाए कोठी की गेट से निकलती नजर आती थी। फिर बेशुमार ब्रांडेड इम्पोर्टेड कॉफी थी जिसका किसी बड़ी कॉफी शॉप वाले ने इकट्ठा सौदा कर लिया था। तमाम फर्नीचर इस्तेमाल शुदा फर्नीचर में डील करने वाले शोरूम के मालिकों को आ लिया था। घर वाले चूंकि रात की किसी फ्लाइट से गए थे, लिहाजा किसी ने उन्हें जाते हुए नहीं देखा। चंद रोज बाद कोठी पर पेंट पॉलिश करने वाले ने काम जिनकी निगरानी सुर्ख चेहरे वाला ठेकेदार किसी का आदमी कर रहा था। फिर कुछ ही दिन गुजरे, क्रिस्टल हाउस के सामने फॉर सेल की तख्ती लग गई। ये थी क्रिस्टल हाउस की कहानी।